اللهم ارزقنا شفاة الحسين، اللهم ارزقنا زيارة الحسين، اللهم ارزقنا محبة الحسين، اللهم ارزقنا زيارة الحسين.
ایک مرتبہ پھر سلوات پڑھے محمد والا. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، بعد الخلائق اجمعین، الصلاة والسلام على سید الانبیاء والمرسلین بيته الطيبين الطاهرين المعصومين واللعنة الدائمة على أعدائهم أجمعين من يوم عداوتهم إلى قيام يوم الدين. أما بعد، فقد قال الله تعالى في القرآن الحكيم وهو أصدق القائلين، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا. صدق الله العلي العظيم. صلاة خالق کے کائنات سے دعا ہے کہ پروردگار عالم گزشتہ ایام میں جو عزاداری آپ نے کی پیغام مضمون کربلا کو سنا اور اپنے دلوں کو منور کیا، اور انشاءاللہ آئندہ دنوں میں جو عزاداری آپ کریں گے پروردگار عالم اپنی بارگاہ میں قبول فرمائے، اور دنیا و آخرت میں محمد و آل محمد کا دامن اور ان کی شفاعت ہم سب کو نصیب فرمائے. ماہ محرم الحرام اور ماہ سفر، بلکہ ماہ ربیع الاول کا بھی تقریباً پہلا ہفتہ، تو یہ ایک امام حسین علیہ الصلوۃ والسلام کی قربانی کے صدقے میں یہ مدت جو ہر سال ہمیں نصیب ہوتی ہے، حسینیوں کو نصیب ہوتی ہے کہ وہ اس دنیا کی اپنی روٹین میں سے، مصروف روٹین میں سے ٹائم نکالتے ہیں، مجالس سے عزا میں آتے ہیں، تو یہ بہت بڑی غنیمت ہے آج کے دور میں کہ اتنا زیادہ وقت ہمیں ملتا ہے اپنے دین کو سیکھنے اور سمجھنے کے لیے. ورنہ اگر آپ اس عزاداری کو نکال دیں اپنی زندگیوں سے، تو آپ دیکھیں گے کہ جو ہماری اپنی روٹین ہے اس سے ہٹ کر، اس میں والدین کو، اپنے بچوں کو دنیا کے لیے تیار کرنے کی تو بہت زیادہ فکر ہوتی ہے، لیکن دین کے اعتبار سے تیاری کرنے کی زیادہ فکر نہیں ہوتی. اگر ہم تولیں، وزن کریں کہ دنیا کی زندگی کتنی ہے اور آخرت کی زندگی کتنی ہے، تو کوئی مقابلہ اور موازنہ بنتا ہی نہیں. قرآن مجید کے الفاظ میں اللہ جب قیامت کے دن پوچھے گا کہ कि तुम लोग कितना रहे हो दुनिया में, जब मैदान हशर में इंसान जमा किए जाएंगे, उनसे पूछा जाएगा कितना रहे हो दुनिया में, तो कहेंगे या एक दिन रहे हैं या एक दिन का भी कुछ हिस्सा रहे हैं दुनिया में। ये कुरान के लफ्ज। तो ये जो जिसके बारे में हमने अल्लाह को ये कहना है कि या एक दिन रहे हैं या कुछ हिस्सा रहे हैं, उस पर इतना जोर, इतनी संजीदगी, और जिसको सीखने से हमारी अबदी ज़िंदगी मुतासिर होगी, बेहतर हो जाएगी, उस पर इतनी कम तवज्जो। ये अगर हम बिला तकल्लुफ बात करें तो ये हमारे ईमान का लेवल बता रही है कि हमें किस चीज़ पर कितना ईमान है। ईमान क्या होता है? ईमान ये नहीं होता कि मैं ज़ुबान से कहूँ कि मुझे ईमान है। फॉर्मूला समझ लें, ईमान गाड़ी के इंजन की तरह होता है। जितना ताकतवर होगा गाड़ी को उतना तेज चला रहा होगा, उतनी गाड़ी में ताकत होगी। तो क्योंकि हमारा दुनिया पर ईमान बहुत ज्यादा है, हम कहते हैं ये काम करेंगे तो ये नतीजा निकलेगा, लिहाजा इंजन भी बहुत पावरफुल है, ईमान ताकतवर है, लिहाजा दिन रात लगे होते हैं काम करने पे दुनिया के, ठीक है। लेकिन जब दीन का इंजन है तो बंदा घिसट पिसट कर बड़ी मुश्किल से उठता है, नमाज के लिए भी, ख़ास तौर पे फजर की नमाज हो गई, और वो करंट नहीं होता जो दुनिया के मामलात में करंट होता। तो मुझे फरमा रहे, एक सलवात पढ़ें मोहम्मद वाले। तो ये सैयदुश्शुहदा के करबला की बरकत है कि आपको इतना लंबा अरसा आज के इस फितनों से भरे हुए और दुनिया परस्ती से भरे हुए ज़माने में, जिसके पास, जिस ज़माने में लोगों के पास अब तो अपनों के लिए भी टाइम कोई नहीं, उस ज़माने में आपको इतना ज़्यादा वक्त फराहम हो जाता है कि आप दीन को सीखें और दीन को समझें। तो इसके लिए वो अफराद के जिनको, या वो अंजुमने, वो बानियान जिनको अल्लाह ने तौफीक दी हुई है कि वो एहतमाम करते हैं मजालिस अज़ा का और फर्श अज़ा बिछाने का, तो उनको और ज़्यादा प्लानिंग से करना चाहिए, और ज़्यादा प्लानिंग से इसकी क्वालिटी को ऊपर लेके जाना चाहिए। ये बात अच्छी तरह याद रखें कि ये फर्श अज़ा और ये मातम और ये गिरिया, ये इसको ये न समझे कि इसने आखिरत में फ़ायदा देना। इमाम हुसैन की करबला इसी दुनिया में इज्जत और शरफ और सरबलंदी का दर्ज देती है। तवज्जो फरमा रहे, यानी करबला, करबला क्योंकि इस्लाम की बका के लिए बरपा हुई, करबला क्योंकि दीन की बका के लिए बरपा हुई, तो करबला यानी दीन क्या बयान होना चाहिए? उन मेंबरों से जो करबला के लिए कायम किए जाते हैं, वो दीन बयान होना चाहिए कि जिसके लिए करबला इमाम हुसैन अलैहिस्सलाम ने बरपा की थी, जिस दीन को वो खतरे में देख रहे थे, जिस दीन को तहरीफ होता देखकर इमाम ने सब कुछ किया था। हक ये है यहाँ बैठने वालों का और बिठाने वालों का कि उनका सबसे बड़ा हम और गम ये हो कि वो दीन जिसको असल शक्ल में हुसैन बाकी देखना चाहते थे, वो असल शक्ल में लोगों के सामने बयान किया जाए, लोगों के जहनों में ये ना डाला जाए सिर्फ कि बस तुम एक आंसू बहाओ जिससे मक्खी के पर गीले हो जाए और तुम्हारी जन्नत पक्की है, باقی زندگی میں جو مرضی کرتے رہو کوئی بڑا مسئلہ. اس طرح کر کے کربلا کو بیان کرنا امام حسین علیہ الصلوۃ والسلام کے ساتھ خیانت ہے. امام حسین علیہ الصلوۃ والسلام کے ساتھ خیانت ہے. آپ انشاءاللہ پڑھے لکھے لوگ ہیں، سمجھدار لوگ ہیں، تو ان مجالس سے آزاد سے 2 مہینے بہت ٹائم ہوتا ہے، 2 مہینے بہت ٹائم ہوتا ہے. اگر ایک اچھے پلان کے ساتھ چلا جائے اور صرف روٹین کی باتیں نہ ہوں تو بہت سارے استفادے حاصل کیے جا سکتے ہیں. آپ کو پتہ ہونا چاہیے، آپ کو پتہ ہوگا کہ ہمارے ملک میں اور دیگر اسلامی ممالک میں، پوری دنیا میں جو نظام تعلیم ہے، وہ ہمارے دین کی بنیادوں پر بنایا گیا نظام تعلیم نہیں ہے. لہذا آج آپ جن کو اسکولز اور کالجز اور یونیورسٹیز کے نام لیں کہ جو پاکستان کے بہترین تعلیمی ادارے گنے جاتے ہیں، میں نام نہیں لیتا، جہاں پر لوگ فخر محسوس کرتے ہیں اور تڑپ رہے ہوتے ہیں کہ ہم اپنے بچوں کو وہاں پہ داخل کرائیں، ہمارا بچہ یہاں سے مثال کے طور پہ کمپیوٹر سائنس کرے، یہاں سے ایم بی اے کرے، یہاں سے فلان کرے، ان اداروں میں انتہائی منظم طریقے کے ساتھ آپ کے بچوں کے اندر دین کی جڑیں کاٹنے کی کوشش ہو رہی ہے. دین نے جو حدود بتائی ہیں، جو دین نے لمٹس مقرر کی ہیں اور کہا ہے کہ ان حدود کے اندر رہتے ہوئے تم نے زندگی گزارنی ہے تاکہ اللہ کی بارگاہ میں سرخرو ہو کے پیش ہو سکو اور اس ابدی کامیابی کو حاصل کر سکو، اور یہ دنیا میں ہم نے تمہیں آزمانے کے لیے بھیجا ہے. دنیا رہنے کی جگہ نہیں ہے، کمرہ امتحان ہے. کمرہ امتحان میں تو امتحان دینا ہوتا ہے، پھر جانا ہوتا ہے، اور بعد میں پھر اس امتحان میں جو کام کیا ہے، جو کچھ لکھا ہے، اس کا نتیجہ دیکھنا ہوتا ہے. پاس تو پاس، فیل تو فیل، بہت اچھے نمبر تو بہت اچھے نمبر. کمرہ امتحان رہنے کی جگہ تھوڑی ہوتا ہے کہ بندہ اس طرح کمرہ امتحان میں بیٹھے جیسے ہمیشہ یہیں پہ رہنا ہے، وہیں پہ لمبے لمبے منصوبے بنائے، امتحان دے کے وہاں سے جانا ہے. اللہ تعالیٰ فرماتا ہے تمہارے رہنے کی جگہ یہ نہیں ہے، رہنے کی جگہ آگے ہے تمہارے، اور وہ جو آگے رہنے کی جگہ ہے وہ ایک نہیں ہے، وہ 2 طرح کی ہے، یا اس دنیا کے مقابلے میں اتنی بہترین ہے جس کا نام جنت ہے کہ تم اس کا تصور نہیں کر سکتے. اس دنیا کی چیزوں پر تم اس جنت کی نعمتوں کو ان کا موازنہ نہیں کر سکتے کہ وہ کتنی بہتر. اور ایک دوسری جگہ بھی ہے کہ جو اتنی بدترین ہے کہ تم اس کی تکلیفوں کا یا رہ کے تصور بھی نہیں کر سکتے، مگر اتنا جتنا اللہ نے بتایا ہے کہ کیسی زندگی ہوگی جنت میں اور کیسی زندگی ہوگی جہنم میں. تو یہ جو ہماری موجودہ نسل جو اسکولز میں اور کالجز میں اور یونیورسٹیز میں پڑھ رہی ہے اور اس کے بعد آنے والی نسل، ان کو اس طوفان سے بچانے کے لیے، میری بات توجہ سے سنیں گے، ان کو اس طوفان سے بچانے کے لیے جتنا بہترین نظام اللہ نے شیعہ قوم کو عطا فرمایا ہے کسی اور قوم کے پاس یہ نظام نہیں. اگر اس کو صحیح یوٹیلائز کیا جائے، اگر اس کو صحیح طریقے سے، بجائے یہ کہ ممبر پہ بیٹھنے والے آ کر عوام کو خوش کرنے کے چکروں میں ہوں اور مجلس سے زیادہ محفل مشاعرہ بنانے کے چکروں میں ہوں، اتنی زیادہ داد لینے کے چکروں میں، تو پھر نہیں. چونکہ سنجیدہ باتوں پر داد نہیں ملتی، سیدھی سی بات ہے، داد جو ہے وہ مخصوص طریقے سے ملتی ہے. اور میں آپ کی خدمت میں بھی عرض کر رہا ہوں اور باقی جگہوں پہ بھی کہتا رہتا ہوں، کہ جس خطیب کو داد کی طلب ہے اس کے دل میں مرض ہے. جس خطیب کو یہ بیماری ہے کہ لوگ مجھے داد دیں, وہ ضرور دو نمبری کرے گا. سوال ہی پیدا نہیں ہوتا کہ دو نمبری کرے, اس لیے کہ یہاں پہ بیٹھ کر جو ذمہ داری ادا کرنا چاہتا ہے امانت داری کے ساتھ, تو جو ہمارے آئمہ نے بتایا ہے کہ تیرا کام اس وقت تک صحیح نہیں ہو سکتا, یہ میرے لیے بھی آپ کے لیے بھی, اس وقت تک خالص نہیں ہو سکتا جب تک تیری حالت یہ نہ ہو جائے کہ جو تو کام کر رہا ہے اس کام کے کرنے کے بدلے میں سوائے اللہ سے اور کسی سے خوشنودی نہ چاہے. یعنی تیرے ذہن میں یہ ہو کہ یہ جو میں بات کر رہا ہوں اللہ اس سے راضی ہو, چاہے سامنے بیٹھنے والے سارے ناراض ہو, تب یہ ٹریک پر آئے گا. دیکھیں, عزاداری, ہم اپنے ملک کی بات کریں پاکستان میں, آپ اس کا بجٹ سنیں آپ کو تعجب ہوگا, لوگوں کو تعجب ہوتا ہے اتنا پیسہ خرچ ہوتا ہے عزاداری. ٹھیک ہے نا, یہ ہمارا موضوع نہیں. تو گویا ماہ محرم, ماہ سفر ایک سیلاب کی طرح ہے, اور یہ سیلاب شروع کس نے کیا ہے؟ سید الشہداء نے. اور یہ سیلاب کرتا کیا ہے؟ یہ دین کے راستے میں آنے والی ہر رکاوٹ کو توڑ کے آگے بڑھ جاتا ہے. دین, وہ دین جو رسول اللہ لے کر آئے تھے, اصلی دین, ورنہ دین کی کئی شکلیں ہیں معاشرے میں ہمارے, اصل دین کی بات کر رہا ہوں. اس حقیقی دین کے راستے میں جو رکاوٹ کھڑی ہو, یہ عزاداری کا سیلاب, یہ کربلا کی تحریک کا سیلاب اپنے اندر اتنی طاقت رکھتا ہے کہ ہر چیز کو بہا کے لے جائے. جو بہت سارے پیسے لگا کر دین کے خلاف ماحول بنایا گیا ہے, اس سارے کے ساری اس محنت کو ضائع کر دیتے ہیں. ان کی محنت, دشمنان دین کی محنت. لیکن ہمارا دشمن ہم سے زیادہ ہوشیار ہے. وہ جب دیکھتا ہے کہ یہ سیلاب اتنا طاقتور ہے کہ میرے اندر یہ طاقت تو نہیں ہے کہ میں اس کو روک سکوں, لیکن اگر میں چلاکی سے اس کا رخ موڑ دوں تو جس سیلاب سے مجھے خطرہ تھا کہ مجھے تباہ و برباد کر دے گا, اس سیلاب کے پانی سے میں اپنی فصلوں کو پانی لگواؤں. یعنی اسی عزاداری کے نام پر, اسی مجلس کے نام پر میں وہ باتیں کہیں گم کر دوں کہ جو بیان ہونی چاہیے, اور وہ باتیں کی جائیں کہ جو عارضی طور پر لوگوں کو مطمئن تو کر دیں لیکن ان کی زندگیوں میں کوئی فرق نہ ڈالیں. صلوات پڑھیے محمد والے, بات توجہ سے سنیے میں کیا کہنا چاہ رہا ہوں. یعنی مجلس سنیں, مجالس سنیں, دو مہینے مجالس سنیں, لیکن دو مہینے گزرنے کے بعد جو بندہ معاشرے میں آیا ہے وہ وہی بندہ ہو جو دو مہینے پہلے تھا, کوئی تبدیلی اس کے اندر. تو اس نے جو کچھ سنا ہے اس نے اس دنیا کی زندگی میں اس پہ کوئی اثر نہیں ڈالا. یہ بات ذہن نشین کر کہ جو دین اللہ نے بھیجا ہے, جو دین قرآن میں لکھا ہے, جو دین محمد و آل محمد نے بتایا ہے, उसकी तासीर ये है कि वो अपना पहला नतीजा आप पर इसी दुनिया में दिखाता है और बाद में नतीजा दिखाएगा आखिरत में। और अगर आपको जो दीन बताया जा रहा है वो आपकी दुनिया पे असर नहीं डाल रहा, आपकी इस दुनिया में जिंदगी और आपकी शख्सियत में कोई असर नहीं डाल रहा, वो नकली दीन बताया जा रहा है। असली दवाई असर दिखाती है, नकली दवाई असर नहीं दिखाती। तो जो यहां असर नहीं दिखा रहा वो नकली दीन है, वो वहां भी असर नहीं दिखाएगा। कुरान मजीद में लिखा हुआ है कि क़यामत के दिन बहुत सारे लोगों को अनएक्सपेक्टेड गैर मुतवक्के सूरत हाल का सामना करना पड़ेगा। लफ्ज़ किया कुरान के, वबदा लहुम मिनल्लाहि मा लम यकूनू यहतसिबून, कि जब सामना होगा उनका अल्लाह तबारक व तआला से क़यामत के दिन, यानी जब मैदान हश्र में जाएंगे, तो जो उन्होंने हिसाब किताब किए होंगे कि ए हो जाना है तो ए हो जाना है तो एन जैसा निकल जाना है, वो सारा उलट हो जाएगा, उनके हिसाब किताब गलत साबित हो जाएंगे। जो उन्होंने सोचा हुआ था कि क़यामत में यूं होना है, सूरत हाल जो सामने आएगी वो उसके उनके हिसाब किताब के बिल्कुल बरक्स हो, वो सामने आएगा अल्लाह की तरफ से, मालम यकूनू यहतसिबून, कि जिसका उन्होंने हिसाब किताब किया ही नहीं था। ये भी हो सकता है हमारे साथ, क्या कर रहा हूं, अगर आपको बताया जाने वाला दीन असल दीन है तो वो पहले आपको दुनिया में अल्लाह का बंदा बनाएगा, और दुनिया में अल्लाह का बंदा बनने के नतीजे में आखिरत में आपकी बख्शिश करवाएगा। लेकिन अगर यूं नहीं बताया जा रहा, अगर करबला बयान हो रही है लेकिन आपको यह नहीं महसूस हो रहा कि यह करबला मुझसे कह रही है तेरे अंदर क्या क्या चीजें हैं जो हुसैन को नापसंद है, दूर कर अपने आप से, अगर यह एहसास बोलने वाले की तकरीर से आपके अंदर पैदा नहीं हो रहा बल्कि एक उल्टा खतरनाक भयानक एहसास पैदा हो रहा है, और वो क्या है कि मैं तो जो भी कर लवा तो क़यामत आले दे रब जाने तो हुसैन जाने, इससे बड़ा घपला करबला के साथ, इससे बड़ा फ्रॉड, इससे बड़ी खयानत हो ही कि आपके जहन में करबला का तसव्वुर टेढ़ा करके डाल दिया जाए। करबला क्या है? इस्लाम की बका। इस्लाम क्या है? यानी अल्लाह के सामने झुक जाओ, तुम्हारी जिंदगी को कोई देखे तो तुम्हारी जिंदगी, तुम्हारे आमाल, तुम्हारी रूटीन, तुम्हारी शख्सियत, वो देखने वाले को गवाही दे कि ये किसी का गुलाम है, उसके सामने सर नहीं उठाता। और अगर जब मौका मिले झूठ भी बोलता है, जब मौका दे गालियां भी बकता है, जब मौका दे तोहमत भी लगाता है, जब मौका दे कारोबार में चक्करबाजियां फ्रॉड भी करता है, या जहां जॉब कर रहा है उसके साथ भी दो नंबरी करता है, और वैसे है मौला का मातमी, ये क्या फ्रॉड है? ये दीन किसने बताया? और वो समझता है कि ये जो मैं काम कर रहा हूँ आके मजलिस में और मैं जुलूस में शामिल हूँ, ये जेड़े मैं उत्थे गपले किए ने वो सारे बख्शे जाने, ये करप्ट इंसान, ये बेईमान इंसान, ये नाउज़ुबिल्ला ये समझ रहा है कि इमाम हुसैन अलैहिस्सलाम हमारे इलाके के SHO की तरह है कि जिसका थोड़ा सा काम कर दो तो वो कहता चल तू साढ़े इलाके नारकोटिक्स बेचता रहो तो मैं तेनों नहीं फड़ांगा, ठीक है ना? या जिस तरह हमारे यहाँ के सियासतदान है बेईमान, वो क्या कहते हैं साड़ी पार्टी है जा जाओ तो फिर लुटो मुल्क कौमी खजाना लुट लो, तो जिस दिन पुलिस फड़ेगी तो फिर मैं फोन करेगा काजी नूं कि भाई हाथ थौला रखिए मेरा बंदा। कुछ लोग समझते हैं कि इस तरह शियों को जो है क़यामत के दिन इमाम हुसैन और मौला अली फरिश्तों को कह रहे होंगे हाथ थौला रखो साडा बंदा जी, ये किस बेईमान ने गढ़ के ये तसव्वुर निकाला? آدھی بات بتاتے ہیں جو لوگوں کو پسند آئے اور آدھی بات نہیں بتاتے, خیانت کرتے ہیں. عوام بھی بڑی سیانی ہے, عوام صرف اس بندے کو پسند کرتی ہے جس کو سننے کا ان کو مزہ آتا ہے, فرش عذاب میں بیٹھ کے مزے لیتے ہیں. تو مزہ کب آتا ہے؟ سانو کچھ نہ کرنا پہ تو جنت ساڈی جڑی ہے وہ بزنس کلاس ٹکٹ لگی ہو. اور جو کوئی آ کے یہ بات کرے کہ نہیں, آئمہ اہل بیت نے فرمایا کہ پہلے یہاں سیدھے ہو جاؤ پھر وہاں پہ ہم تمہارے کام آئیں گے, تو کہتے ہیں تو بندہ ہی کوئی وہابی دی شکل کا. جو لوگ دنیا کے لیے دن رات محنت کرنے کو تیار ہیں, دین کے لیے کچھ کرنے کو تیار نہیں. اگر کوئی سمجھتا ہے نا کہ یہ یہاں پر آ کے بیٹھنا دین ہے اور بس یہی دین کی ذمہ داری ہے, ہم نے شرکت کرنی ہے مجلس اعضاء میں, ہم نے شرکت کرنی ہے جلوس میں اور باقی ہماری زندگی سے کوئی کنسرن نہیں ہے دین کا, سب سے بڑا فراڈ آپ کے ساتھ کیا گیا. یہ عزاداری, یہ فرش عزا, یہ تربیتی سیشن ہے, یہ ورکشاپ ہے کہ اس کا رزلٹ آپ کی زندگیوں میں دکھائی دینا چاہیے. کہ جو یہ ورکشاپ اٹینڈ کر کے آیا ہے, جس نے دو مہینے سنا ہے کہ حسین نے دنیا کو ٹھوکر لگائی, اپنی ہر خواہش اپنا ہر پیارا قربان کر دیا خدا کی رضا کے لیے, تو تو چند روپے کی بےمانی نہیں چھوڑ سکتا خدا کی رضا کے لیے. جس کے اندر کربلا نے دو مہینے میں اتنی طاقت بھی نہیں کی کہ چند ہزار حرام کے چھوڑ دے اور حلال پہ اکتفا کر لے, اس کے منہ سے تو جچتا ہی نہیں ہے کہ وہ حسین کا نام لے. وہ کیوں نام لے رہے؟ آگے سفارش کروانے کے لیے, جس کا نام شفاعت ہے اور ہونی شونی کوئی نہیں, ہونی شونی اس پہ نہیں ہونی کہ یہ گپلے کرو. اللہ گواہ امام حسین علیہ الصلوۃ والسلام کی کربلا جو بندہ سنتا ہے اس کو اپنی پریکٹیکل لائف میں ایماندار ترین بندہ ہونا چاہیے, اتنا کہ لوگ اشارہ کریں, پوچھیں نا اے تھوڑی مارکیٹ ہے, تھوڑے بازار ہے, سب تو ایماندار بندہ کون ہے, اس کی طرف انگلی جانی چاہیے. اے بندہ صاحب, یہ میں نہیں کہہ رہا, یہ آپ کے آئمہ نے فرمایا ہے, حدیثیں جا کے پڑھیں. لیکن ایسی حدیثیں نہ پڑھنے کا فیشن ہے نہ سننے کا فیشن ہے, کیونکہ جو وہ باتیں بیان ہوں اہل بیت کی کہ جو جن کو سن کے ہمیں کچھ نہیں کرنا, یعنی ان کی وہ خصوصیات کہ جو عام انسان کر ہی نہیں سکتے, معجزات, بڑے خوش ہوتے ہیں. ٹھیک ہے, کیونکہ ان کو لگ رہا ہوتا ہے کہ ہماری سفارش کرنے والے بندے بڑے پاورفل. لیکن جیسے ہی ان کی وہ باتیں بیان کی جائیں کہ جو ہم نے فالو کرنا ہے, جس کے لیے اللہ کہتا ہے لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ, کہ ہمارے رسول کی ذات تمہارے لیے اسوہ حسنہ ہے, اس کو فالو کرو, وہاں پہ دل بندے کا بور نشر ہوتا ہے کہ اے آج کی مجلس سنیے سواد کوئی نہیں آئے. جس کے دل میں اس دین کو سننے کی تڑپ نہیں ہے جو امام حسین کربلا میں بچانا چاہ رہے تھے, وہ کہاں کا آزادار ہے؟ وہ اپنے مطلب کے پیچھے میں بخشا جاؤں. لہذا آپ کو اپنے معاشرے میں ایک طبقہ ایسا مل جائے گا, صلوات پڑھیے محمد والے, آپ کو ایسا طبقہ مل جائے گا. مثال دیتا ہوں, ایک مثال دے رہا ہوں, باقی آپ خود دیکھ لیجئے گا. مثال کے طور پہ سرکاری افسر ہے اور سو کالڈ مومن بھی ہے, مومن سے مراد پیدائشی مومن, خاص رسومات اٹینڈ کرنے والا, مجالس میں آتا ہے, ماتم کرتا ہے, میں بالکل بغیر پردے کے بات کر رہا ہوں, لیکن ٹکا کے رشوت کھاتا ہے. رشوت ایسے کھاتا ہے جیسے بندے حلوا کھاتے, جیسے مولانا حلوا کھاتے ہیں ایسے رشوت کھاتا ہے, مزے لے لے. और जहन में उसके क्या है, उसने किसी में सुन लिया है किसी मजलिस में कि इमाम हुसैन अलैहिस्सलाम की ज़ियारत करने से जन्नत वाजिब हो जाती, सारे गुनाह माफ हो जाते। इस बेईमान को इब्लीस ने कहा इससे बेहतर पैकेज तुझे क्या मिलेगा, सारा साल दबा के खा और उसके बाद जनाब अरबईन पे या आशूर पे या साल पे किसी भी टाइम जब तेरा मूड बने कतर एयरवेज की या एमिरेट्स की टिकट करा बेहतरीन किस्म की, उसमें चरता हुआ जा करबला, वहाँ भी बेहतरीन होटल में बैठ के जितना दिल करे तेरा चर मुर्गे खा बकरे फाड़, ठीक है, और सारे गुनाह वापस माफ़ करा के वापस आ जा और आके फिर वापस लोगों के पेट फाड़ना शुरू कर। कई लोग इस तरह की बातें सुन सुन के इस नज़रिए के पैदा हो गए और उनको जब ऐसी बात की जाए उनके सामने के जो इस नज़रिए के खिलाफ है, उनको ऐसा लगता है जैसे गोली लग गई। और वो बिल्कुल जैसे खूंखार कोई बैठा हो तो दिल उसका करता है नोच लूं मुंह इसका जो ये बात कर रहा है, मेरी जन्नत की टिकट कैंसिल कर रहा है, जो है ही फेक गलत दो नंबर टिकट है। शैतान ने हर नबी की कौम के साथ ये हरकत की है, उस नबी के और उस दीन की मुकद्दस हस्तियों के नाम पर उस खालिस दीन का चेहरा बिगाड़ के एक और दीन पे लगा दिया आवाम को, और वो दीन जिसकी पहली बुनियाद ही है जो इंसान से मुतालबा ये करता है कि ये आया इसलिए ताकि तुझे इबलीस का बंदा न बनने दे और तुझे अल्लाह का बंदा बनाए। तो शैतान कहता है मैं तुझे एक ऐसा पैकेज देता हूं कि तू दो तरह काम कर ला, उस तो बाद तू इबलीस का बंदा भी बने रहते क्यामत आले दे तेरा काम फिर भी। जो इस नीयत से मजलिस अटेंड करे कि मैंने अपने घपले छोड़ने की नीयत ना हो, या तो इतनी हया हो इतना दिल पत्थर ना हो कि अगर घपले करता भी था हुसैन के बारे में सुन के घपले छोड़ दे, तवज्जो फरमा रहे। और मौला हुसैन ने भी इत्मा में हुज्जत कर दिया। करबला का खुतबा आप लोग शायद ही कोई होगा जिसने ये बात ना सुनी कि जब इमाम मजलूम ने करबला में आखिरी खुतबा दिया है लश्कर अशकिया को, आखिरी खुतबा दिया है जिसमें इमाम ने एक दफा फिर अपना नसब बताया उनको, मैं कौन हूं, जिस रसूल का कलमा पढ़ते हो मैं उस रसूल की बेटी का बेटा हूं, जवानान जन्नत का सरदार। फिर वाज़ो नसीहत फरमाई हूं, लेकिन आखिर में क्या फरमाया कि मैं जानता हूं। ये एक जुमला शिया के लिए काफ़ी होना चाहिए जिसके दिल में कोई रत्ती एक नरमी है जहाँ पे इमाम हुसैन का कलाम असर कर सकते हैं। खतमल्लाहु अला कुलूबिहिम की स्टेज पे ना पहुँच चुका हो, इतना हराम उसके मुंह को ना लग चुका हो कि कहे कि साढ़ा तो गुजारा ही नहीं होता, अजीब भूखे मार जाइए, ये डायलॉग बोलते हैं आगे से, शरीयत चुकाट तो बाहर नहीं निकल देती, फिर जब बेईमानी करनी होती ऐसे डायलॉग बोलते हैं। तो इमाम ने फरमाया कि मैं जानता हूं कि ये मैं जो बातें तुमसे कर रहा हूं ये तुम पे असर नहीं करेंगी। क्या सबब बताया? फरमाया इसलिए असर नहीं करेंगी क्योंकि तुम्हारे शिकम हराम से भरे हैं। इसी फरमान को आप मौला हुसैन अलैहिस्सलाम के ले लें। एक बंदा वो है जो आता है और उस पर इमाम हुसैन का जिक्र असर करता है, उसे बदल देता है, उसकी जिंदगी का रुख बदल जाता है, उस तरफ हो जाता है जिस तरफ हुसैन चाहते हैं। और जिस पर जिक्र हुसैन ये असर नहीं कर रहा बल्कि उसका दिल है कि मैं आवा तो मैं जड़ी और मन्नत मन्नी हुई है ना मेरी पूरी हो जाए, मेरा उधर रिश्ता हो जाए, मेरी और नौकरी हो जाए तो मैनू अल्लाह ताला बच्चा दे देवे, तो ये ख्वाहिशात है उसकी, उधर तवज्जो नहीं है कि हुसैन मुझसे क्या चाहते हैं। اپنی غرض ہے. دنیاوی خواہشات کا مجموعہ بھرا ہوا دل لے کے آتا ہے اور اسے ہوتا ہے کہ اے مجلس دے صدقے چ مینوں مل جان گی چیز, اے میں نیاز دیواں گا تے اے چیزاں مینوں مل جان گی. لیکن جو حسین چاہتے ہیں پوچھتا بھی نہیں ہے ان سے, غرض ہی نہیں ہے. یہاں پہ میری منت مرادیں پوری ہوں تے اگلے جان میری شفاعت ہو جاوے, اس تو علاوہ مولا حسین کو نہ بولنا کیونکہ میرے پر ٹائم کوئی نہیں. تسی نہیں بولنا, تسی ایتھے منتا مرادا ساڑیاں تے اگلے ساڑی اگے ساڑی سفارش تے باقی اسی دنیا دی زندگی کیسی گزار رہے ہیں او بہتر ہے تسی نہ تسی پوچھو تے نہ اسی دسیے, کیونکہ پھر تھوانوں تکلیف ہو جائے. تسی اگے کربلا بڑے ظلم برداشت کیتے نے, پھر ساڑیاں حرکتاں تسی سنو گے تو تھوانوں ہور تکلیف ہو جائے کہ اے جڑے ساڈے کول آؤندے نے ساڈا نام لیندے وہ جا کے اپنی کاروبار اس تے اپنے فلانی جگہ تے اے حرکتاں کر دے. جوان اولاد سوچ رہی ہو کہ امام حسین کو نہ ہی پتہ چلے کہ میں ابے سے کیسے بات کرتا ہوں اور گھر میں جا کے ماں سے کیسے کس لہجے میں بات کرتا ہوں, بہتر ہے امام حسین کو پتہ نہ ہی چلے, تکلیف ہوگی ان کو. پہلے اتنے ظلم سہے ہوئے ہیں, جب مجھے دیکھیں گے ماں سے بات کرتے ہوئے ٹھیک ہے اپنی تعلیمات کے خلاف, اپنے جد کی تعلیمات کے خلاف, ان کو تکلیف ہوگی. لہذا امام حسین سے کہتے ہیں آپ جو ہے نا یہ امام بارگاہ میں رہائش رکھیں, باہر نہ ہیں ہمارے ساتھ, آپ کو تکلیف ہوگی ہماری حرکتیں دیکھ کر. آپ کے ذمہ دو کام, ہماری منتیں مرادیں پوری کروانا اور ہماری شفاعت کرنا. ہماری زندگی کے بارے میں ہم آپ سے گائیڈ لائن نہیں لیں گے, اس کے لیے اتنی بیچارے نے زحمت کی ہے, اللہ تعالیٰ سے سرکشی کی ابلیس نے, اس کا بھی تو حق بنتا ہے نا, کوئی اس کی بات نہیں مانے. اپنی بات کو سمیٹوں, میں نے شروع میں جو آیت پڑھی آپ کی خدمت میں تلاوت کی, یہ سورہ فتح کی آیت نمبر 28 ہے. اللہ تعالیٰ کیا فرماتا ہے, هُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَى, وہی اللہ ہے جس نے اپنے رسول کو ہدایت دے کر بھیجا. گائیڈنس, کس چیز کی گائیڈنس, کیسے رہنا ہے تم نے دنیا میں. وَدِينِ الْحَقِّ, اور حق پر مبنی دین, آئین زندگی. دین کہتے ہیں قانون کو, دین کا معنی قانون ہوتا ہے, قوانین کا وہ مجموعہ جس کے تحت آپ زندگی گزارتے ہو, وہ آپ کا دین ہے. اور دین وہ نہیں ہوتا کہ جس کا بندہ نعرے مار رہا ہو میرا دین اسلام ہے, دین وہ ہوتا ہے جس کے مطابق در حقیقت جن فارمولاز کے زیر سایہ آپ زندگی گزار رہے ہیں اس میں کتنے اللہ کے دیے ہوئے معیار فالو ہو رہے ہیں اور کتنے ابلیس کے دیے ہوئے قوانین فالو ہو رہے ہیں, وہ دین ہے. توجہ فرما رہے ہیں, لہذا قرآن کہتا ہے مومنوں سے کہتا ہے اے ایمان والوں, وہ کیوں کہتے ہو جو کرتے نہیں ہو, ایک جملہ کافی ہے, وہ کیوں منہ سے شور مچا رہے ہو جو کرتے نہیں. شدید ترین قبیح اور ناپسندیدہ حرکت ہے اللہ کے ہاں کہ تم وہ بات کہو جو تم نے کرنی نہیں, جو تمہاری زندگی میں دکھائی نہیں دیتی, تمہارے عمل میں دکھائی نہیں دیتی. کبر مقتن عند اللہ ان تقولوا ما لا تفعلون, بہت بڑی برائی ہے اللہ کے پاس یہ کہ تم وہ بات کہو جو تم کرتے نہیں. ہم کہتے ہیں ہم حسینی, حسینی کا مطلب کیا, حسینی کا مطلب ہے آج کے زمانے میں کربلا کا نمائندہ. تو کیا نمائندگی پیش کر رہے ہیں, بالخصوص محرم الحرام کے پہلے عشرے میں ایک دنیا کی نظریں آپ کی طرف ہو جاتی ہیں, شیعہ کیا کر رہے ہیں. تو ہمارا مجموعی طور پر میری حرکات کو دیکھ کر, میری شخصیت کو دیکھ کر, میرے کاموں کو دیکھ کر کیا میسج لیتی ہے دنیا کہ کیوں یہ اتنے زیادہ اہتمام کے ساتھ یہ کام کریں, کیا پرابلم, کیا کس کی طرف ہم متوجہ کرتے ہیں. अपने आमाल से। और ये जिस स्कूल ऑफ थॉट को रिप्रेजेंट कर रहे हैं शिया, ये स्कूल ऑफ थॉट कैसे इंसान पैदा करता है, इस स्कूल का तरबियत याफ्ता फारिग तहसील इसका ग्रेजुएट माशरे में कैसा किरदार, कैसा इंसान साबित होता है, क्या नुमाइंदगी कर रहे हैं हम इमाम हुसैन अलैहिस्सलाम की करबला की, हमसे पूछा जाए, हमसे पूछा जाए। ثم لتسألن يومئذ عن النعيم, और फिर हतमन तुमसे सवाल किया जाएगा नेमतों के बारे में जो अल्लाह ने तुम्हें दी थी, और हर नेमत से बड़ी नेमत विलायत है, नेमत इमामत है जो मुरब्बी अल्लाह ने आपको अता किए दूसरों को अता नहीं किए। नलायक उस्ताद का पढ़ाया बच्चा फेल भी हो जाए तो एडी होती बदतरीफी नहीं करते बंदे, हाँ उस्ताद दुनिया का लायक तरीन उस्ताद हो तो बच्चा फिर भी फेल हो जाए अपनी कोताही तो, सब कहते हैं यार है बड़ा नलायक है, इन इतना बेहतरीन उस्ताद मिले तो फिर फेल हो। इस सूरत हाल की भी हम तैयारी करें क्यामत के दिन, कि जिनके जिन्होंने टीचर ढीले डाले चुन लिए थे और वो फेल हो गए वो भी अपना भुगतेंगे, लेकिन जिनके टीचर बेहतरीन थे वो फेल हुए थे फिर उनसे तो डबल कहा जाएगा, चलो वो तो फेल होया बढ़ता फेल होना, तुम क्यों फेल हो, तुमने क्यों नहीं उस दीन पे अमल किया जिसके लिए जो तुम हुसैन हुसैन करते थे उस हुसैन ने सब कुछ कुर्बान किया था। तुम्हारी जिंदगियों में तो दुनिया को बाकी तमाम फिरकों से मसलकों से तुम्हारी जिंदगियों में ज्यादा उस दीन का अक्स दिखाई देता, क्यों नहीं दिया। वही अल्लाह है जिसने अपने रसूल को हिदायत और दीन हक देकर भेजा, लियुज़हिरहु अला दीन कुल्ले, ताकि हर दीन पर इसे गालिब कर दे। यानी दुनिया में जितने भी जिंदगी के बारे में इंसान की जिंदगी कैसे गुजरनी चाहिए, जितने भी नजरियात मौजूद हैं जिनके तहत लोग इस दुनिया में जिंदगी गुजार रहे हैं, एक वक्त ऐसा आएगा अल्लाह ताला फरमा रहा है इस आयत में कि जो मैंने सजेस्ट किया है, जो मैंने तरीका जिंदगी का तजवीज किया है, वो बाकी तमाम तरीकों पर नजरियात पर गालिब आकर रहेगा। अभी तक दुनिया ने वो वक्त नहीं देखा कि जब पूरी दुनिया पर नाम के मुसलमान नहीं वाकियन जो जिंदगी गुजारने के तरीके के तौर पर इस्लाम गालिब हो, ये होके रहेगा। कब होगा? उस हस्ती के आने पर होगा कि जिसका मैं और आप इंतजार कर रहे हैं, वरना ये आयत अपने पूरे माना में जो इसमें वादा किया जा रहा है वो नजर नहीं आता, क्योंकि अभी तक रसूलुल्लाह के आने के बाद कोई ऐसा वक्त नहीं आया कि जिसमें इस्लाम पूरी दुनिया पर गलबा पा गया। बहुत बड़े बड़े इलाके रसूलुल्लाह के दौर में इस्लाम के जेर साया आए, लेकिन पूरी रूए जमीन अभी तक नहीं आई। जबकि ये आयत कह रही है लियुज़हिरहु, भेजा ही इसलिए रसूल को लियुज़हिरहु अलद्दीन कुल्ले, हर नजरिए पर हर दीन पर इसे गालिब करेगा, ये वक्त आना है। और अगर कोई कहे कि क्या गारंटी है, तो ये बात करने वाला, ये वादा करने वाला अल्लाह आगे क्या फरमाता है, तुम्हें अगर शक हो इस बात में तो मैं तुम्हें बता दूं, वो कफा बिल्लाह शहीदा, ये जो मैं कह रहा हूँ कि मैं जो दीन मैंने भेजा है अपने रसूल के ज़रिए ये सारे अदियान पर गालिब आकर रहेगा, इस बात की सदाकत पर, इस वादे की सच्चाई पर गवाही देने के लिए मैं अल्लाह काफ़ी हूँ, मैं तुम्हें ये दिखाऊंगा। اب اس انقلاب کے لیے بس میں بات تمام کرنے لگا. اس انقلاب کے لیے کیوں دیر ہو رہی ہے؟ لوگ کہتے ہیں جی امام آئیں گے تو شروع ہوگا. ہم تو امام کے منتظر ہیں. امام آئیں اور جناب ہم دنیا پہ چھا جائیں. توجہ فرمائیے، میں آپ کی خدمت میں عرض کروں، ہم کہتے ہیں ہم منتظر ہیں، لیکن اگر حالات کو حقیقت کی نگاہ سے جائزہ لیا جائے تو ہم منتظر نہیں ہیں، وہ منتظر ہیں ہمارے. کیوں؟ یہ بارہویں ہے نا، ان جیسے گیارہ گزرے، ان گیارہ کے گیارہ کی زندگیوں میں آپ دیکھ لیجئے مطالعہ کر کے، ان کی عوام نے، ان کے زمانے کے لوگوں نے ان کے ساتھ کیا سلوک کیا، کیا سلوک کیا؟ تو وہ تو اللہ کی رحمت تھے، لیکن جب اللہ نے یہ دیکھا کہ گیارہ کی بے قدری کی ہے تو اب اس کی مصلحت کی، اس نے عدد بارہ رکھا ہے، اگر بارہواں آخری ہے، اس نے کہا تم نے گیارہ کی بے قدری کر لی ہے، گیارہ کی بے قدری کر لی ہے، اب جب تک تم میں تبدیلی نہیں آتی، جب تک میں دیکھ نہیں لیتا کہ تم قدر شناس بن گئے ہو، تب تک میں بارہویں کو نہیں بھیجوں. بس وہ بارہواں تو اللہ کی رحمت ہے، اللہ کی رحمت میں کبھی رکاوٹ نہیں ہوتی. جہاں اس رحمت نے نازل ہونا ہوتا ہے وہاں قابلیت نہیں ہوتی. یہ قابلیت والی بات بھی میں اشارتاً آپ کو عرض کر دوں، آپ دنیا کے بہترین مصور سے کہیں، جس کے فن کے کارنامے دنیا دیکھ چکی ہو اور اس کو بہترین مصور مانتی ہو کہ بھائی یہ تو بہت زبردست لاجواب پینٹنگز کرتا ہے، اس بندے سے آپ کہیں کہ لے جی میں بھی ویکھا کہ تو کتنا بڑا مصور ہے، اے پانی دا ٹب ہے، پانی تے میری فوٹو بنا، تو بنا سکتا ہے؟ کمی کہاں ہے؟ آیا مصور کے تصویر بنانے کے فن میں کمی آ گئی؟ پانی میں قابلیت نہیں ہے کہ وہ رنگوں کو ٹھہرا سکے، وہ رنگوں کو سنبھال سکے، پانی میں خصوصیت ہی نہیں. کاغذ میں ہے، ٹھوس چیز پر ہے، کینوس پر ہے، لیکن پانی میں یہ قابلیت، لہذا ادھر سے کوئی کمی نہیں ہے. وہ تو رحمان رحیم، اقرا وربک الاکرم، سب سے بڑا کریم ہے. لیکن وہ کہہ رہے تمہاری حالت، میں نے پہلے گیارہ سے تمہیں چیک کیا، جب تک اب ان صفات والے نہیں پیدا ہوتے کہ جو قدردان ہوں گے تو بارہویں کا ظہور نہیں ہوگا. اگر یاد رکھیں، اگرچہ ہم کہتے ہیں ہم منتظر ہیں، اصل میں وہ منتظر، ورنہ منتظر وہ ہوتا ہے جو پوری تیاری کر کے پلیٹ فارم پہ بیٹھا ہوتا ہے کہ ٹرین چھوٹ نہ جائے. ٹھیک ہے، اگر ٹرین کے انتظار میں کوئی بیٹھا ہے اور ایسا منتظر ہے کہ جو سو گیا ہے اور کافی دیر کے بعد کوئی بندہ اس کو آ کے اٹھاتا ہے، کہتا ہے کہ بھائی صاحب سوئے پڑے ہو، وہ کہتا ہے میں ٹرین کا منتظر ہوں. وہ کہتا ہے بھائی جی جس ٹرین کا تم منتظر تھے وہ تین گھنٹے پہلے نکل گئی. انتظار کرنے والے یوں تھوڑی ہوتے ہیں کہ سو جائیں، وہ تو اپنی تیاری مکمل رکھتے ہیں، الرٹ رہتے ہیں کہ کسی ٹائم بھی جب آئے تو یہ نہ ہم رہ جائیں پیچھے غفلت کی وجہ سے. اس آمادگی والے کو منتظر کہا جاتا ہے، سوئے ہوئے غافل اپنے کھیل کود میں مست کو منتظر نہیں کہا جاتا. صلوات پڑھیں. اللہم صلی علی محمد یہ جو فرش عزا ہے امام حسین علیہ الصلوۃ والسلام کا، یہ اگر اپنے صحیح ٹریک پر چلے بیان کرنے والے، وہی دین بیان کریں، جس کی حفاظت کے لیے امام حسین نے قربانی دی تھی. تو یہ وہ سکول ہے, یہ وہ کالج ہے, یہ وہ یونیورسٹی ہے جہاں سے وہ لوگ پیدا کیے جا سکتے ہیں جو اس بارہویں کے سپاہی بنے. یہ ان کی تیاری اور آمادگی کا پلیٹ فارم ہے. لہذا شیطان اس پلیٹ فارم سے غافل نہیں, وہ کہتا ہے اس کا رخ موڑو اور سو جائیں. یہ جس جہاں بیٹھ کے سوتے ہوئے کو جاگنا چاہیے تھا اس کو ایسا بنا دو کہ جو جاگ رہا ہے اس کا بھی دل کرے میں سو ہی جاؤں تو اچھا. اس طرح کنفرم کر کے جنت کا ٹکٹ اس کی جیب میں ڈالو کہ وہ کوئی نیکی شکی کرتا بھی ہے تو اس کا سست ہو جائے بھی کی فائدہ, جنت کنفرم ہوگی ان کا. ذمہ داری لینے کے لیے تیار نہ ہو, ذمہ داری لینے کے لیے تو حقیقی منتظر, بس میری بات تمام ہو گئی, حقیقی منتظر وہ ہے کہ جس کو ذہن میں یہ بات ہو کہ کون سی صفات والے لوگ تھے جو پچھلے 11 اماموں کو میسر تو ہوئے, لیکن نہ صرف یہ کہ ان کے ساتھ نہیں دیے بلکہ ان کو تنگ کیا, ان کی تنہا گزرنے والی زندگیوں کا سبب بنے, ان کے مددگار نہ بنے. کون سی صفات تھی جنہوں نے ہمارے ائمہ کو تنہا چھوڑا ان لوگوں کو, اور پھر دوسری طرف سٹڈی کرے اصحاب امام حسین کی صفات کو کہ وہ کون سی صفات ہیں کہ جب موت سامنے دکھائی دے رہی ہو تب بھی مولا حسین کو یقین دلا رہے ہیں کہ مولا حسین, آپ کو پتا ہے یہیں سے میں اس کو جوڑ دوں مصائب کے ساتھ, ایک شب عاشور ایک صحابی گزر رہے ہیں اس خیمے سے جہاں ایک بہن اور ایک بھائی مولا حسین اور زینب عالیہ دونوں بہن بھائی خیمے میں موجود ہیں, اور اس گزرنے والے کے کان میں علی کی بیٹی کی آواز پڑتی ہے کہ اپنے بھائی سے کیا کہہ رہی ہیں کہ بھیا حسین آپ نے اطمینان کر لیا ہے آپ کے ساتھی کل آپ کو چھوڑ کے نہیں جائیں. یہ مولا کا صحابی سنتا ہے اور گویا اس کے بدن میں آگ لگ جاتی ہے, دوڑ کے جاتا ہے اور اصحاب حسین سے کہتا ہے آؤ علی کی بیٹی یہ بات کر رہی ہے, حسین کو اطمینان دلاؤ کہ ہم کسی صورت میں آپ کو چھوڑ کے نہیں جائیں گے, ہم میں کیا کمی رہ گئی کہ علی کی بیٹی کو یہ احساس ہوا کہ شاید ہم حسین کو چھوڑ کے چلے جائیں کل کربلا, اور پھر آ کر مولا کو یقین دلایا کہ ایک بار نہیں ہزار بار ہمیں قتل کیا جائے, ہمارے بدنوں کے ٹکڑے کر دیے جائیں, لیکن پھر اگر ہمیں زندگی عطا ہو تب بھی مولا حسین آپ کی خاطر شہید ہونا قبول کر لیں. یہ اصحاب تھے. ان صفات کو مطالعہ کرنا اور اپنے اندر پیدا کرنے کی کوشش کرنا, یہ وقت کے حسین کی دل کی تسلی کا سبب ہے. توجہ فرما رہے ہیں. لیکن ایک دفعہ اپنے دلوں کو عصر عاشور کی کربلا لے چل, وہ جنہوں نے بی بی زینب کو یقین دلایا تھا کہ ہم حسین کو نہیں چھوڑیں گے ان میں سے ایک بھی باقی نکلا, سب نے اپنی وفا کا وعدہ پورا کیا, سب شہید ہو گئے اور اب علی کی بیٹی اکیلی کھڑی ہے. امام حسین نے اپنی امانت زینب عالیہ کے سپرد کر دی ہے اور اب زینب عالیہ نے قافلے کو لے کر جانا ہے کربلا سے کوفہ اور کوفہ سے شام, درباروں اور بازاروں میں اعلان کرنا ہے اور پیغام پہنچانا ہے کہ حسین نے یہ قربانی کس لیے دی تھی. عزاداروں میں کل شہید مرتضیٰ مطہری کے لکھے ہوئے مقتل کا مطالعہ کر رہا تھا کہ جب قافلے کو کوفہ میں داخل کیا گیا 12 محرم کی صبح, 11 کو رات کو پہنچے ہیں, लेकिन इन लाइनों ने कहा कि अगर रात को इस काफले को हम अंदर ले गए तो फिर शहर में जश्न नहीं मना सकते फतह का, लिहाजा हम इनको सुबह की रोशनी में दाखिल करेंगे कैदियों को और शहर में ऐलान करेंगे कि तुम जश्न मनाओ, आज अल्लाह ने यजीद को फतह अता की है। वहां पे शहीद मुतहरी लिखते हैं कि मैंने जो वाकयात का मुताला किया है तो अली की बेटी के हौसले पर हैरत होती है कि 9 मुहर्रम के बाद शायद अली की बेटी को सोने का मौका नहीं मिला। अगर मैं और आप 24 घंटे न सो सके तो हालत कैसी हो जाती है। शब आशूर ज़ैनब आलिया नहीं सोई, रोज़े आशूर सारे मसाइब देखती रही और वो भी भूखी प्यासी, और उसके बाद शाम गरीबा के बाद 11वीं की भी सारी रात भूखे बच्चों को संभालते हुए, यतीमों को सकीना को संभालते हुए गुजर गई। 11वीं का दिन गुजर गया सफर करते हुए, अब जो 13वीं की 12वीं की सुबह ज़ैनब आलिया कूफा में दाखिल हो रही है आज़ादारों, एक मकाम पर अचानक अली की बेटी अपने बाबा के लहजे में खिताब करके कहती है, ऐ कूफियों सब लोग खामोश हो जाओ। मकातिल में लिखा है कि इतना रोब था ज़ैनब आलिया की आवाज में कि सब लोग जो शोर मचा रहे थे कूफी खामोश हो गए, यहां तक के जानवरों के गलों में जो घंटियां थी उनकी आवाजें आना भी बंद हो गई। और फिर अली की बेटी ने खुतबा देना शुरू किया। रावियों ने लिखा ऐसे लग रहा था जैसे अली जिंदा होकर दोबारा आ गए। आप जानते हैं ना अभी 20 साल नहीं गुजरे थे मौला की शहादत में, 5 साल मौला ने गुजारे हैं कूफा में, 5 साल ज़ैनब आलिया ने एक शहजादी की तरह गुजारे हैं। अलबत्ता दुनियादार शहजादी नहीं, अल्लाह वाली शहजादी थी, खुदा के दीन की शहजादी थी। कूफा की औरतें जानती थी कि ये वही बीबी ज़ैनब है जो हमको कुरान पढ़ाया करती थी, कुरान की तफसीर पढ़ाया करती थी, और अपने बाबा अली की तरह हमारे यतीमों का, बेवाओं का, मस्कीनों का ख्याल रखा करती थी। अब जो किसी ने सवाल किया कि ए असीरो तुम कौन से मुल्क के असीर हो, तुम किस इलाके से कैदी बनकर आए हो, तो बीबी ज़ैनब ने जवाब दिया हमें पहचानने की कोशिश तो करो, नहनु उसारा आले मोहम्मद, हम तुम्हारे नबी की बेटियां हैं जिनको कैदी बनाकर लाया गया है। अब जो बीबी ने खुतबा दिया और कुफियों को पता चला कि किनके हाथों में रस्सियां हैं, कौन बेमकना चादर है, तो आज़ादारों कूफा में कोहराम बपा हुआ। अब कौन अली की बेटी को रोके कलाम करने से, अली की बेटी खुतबा दे रही है, शायद उस वक्त रुकी जब खुतबा देते देते अचानक फिर नजर पड़ गई नोके नेजा पर अपने भाई हुसैन के सर पर, कि जिसके बारे में शिया सुन्नी रिवायात में आया कि नोके नेजा पर भी सरे हुसैन कुरान की तिलावत कर रहा था। अब जो भाई की तिलावत सुनी तो शायद ज़ैनब आलिया कह उठी कि भैया हुसैन अगर अल्लाह ने इज़्ने कलाम दे दिया है तो जरा चंद जुमले अपनी सकीना से भी बोल लीजिए, जब से आपकी शहादत हुई है ये बच्ची अगर सो भी जाए तो अचानक चीख कर उठ बैठती है और कहती है मेरे बाबा का क्या कसूर था, मेरे बाबा को क्यों ज़िबा किया गया, मेरे बाबा को प्यासा ज़िबा कर दिया गया। भैया हुसैन चंद जुमले इस सकीना से बोल लीजिए, इस बेचारी बच्ची का दिल पिघला जा रहा है। अला लानतुल्लाह अलल कौम ज़ालिमीन وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ۔ پروردگار تجھے اپنی عظمت و جلالت کا واسطہ، اس قلیل سی عبادت کو اپنی بارگاہ میں قبول کر۔ پروردگار قرآن مجید اور محمد و آل محمد نے جس طرح تیرے دین کو، حقیقی دین کو بیان فرمایا ہے، کربلا والوں نے جس دین کو بچایا ہے اور اس کو بچانے کی خاطر اپنا سب کچھ قربان کر کے دکھایا ہے، پروردگار اس دین کے بارے میں ہم سب کو سنجیدہ رویہ عطا فرما، اس دین کو سمجھنے کی، اس کو وقت دینے کی پروردگار ہم سب کو توفیق عطا فرما، ہماری آئندہ نسلوں کو نیک اور صالح اور اہل بیت اطہار کے سچے پیروکار قرار دے۔ پروردگار جو مومنین بیمار ہیں، مریض ہیں، بالخصوص کرونا کی مشکل میں مبتلا ہیں، پروردگار تمام مریضوں کو شفائے کاملہ و عاجلہ عطا فرمائے۔ پروردگار جو مومنین ہم سے پہلے اس دنیا کو چھوڑ کر جا چکے ہیں اور ان قریب ہم بھی ان کے ساتھ جا کر ملنے والے ہیں، جو ہم سے پہلے جا چکے ہیں، پروردگار ان کی بخشش اور مغفرت کرو، ان کے درجات آخرت کو بلند فرمائے، ان کو شفاعت محمد والے محمد نصیب فرمائے۔ پروردگار ہم سب کو تیرے دین کی طرف سے جو ذمہ داریاں ہم پر عائد ہوتی ہیں انہیں ادا کرنے کی توفیق عطا فرمائے، اس آزادانی کی امانت کی حفاظت کی توفیق عطا فرمائے، اس امانت کو کما حق کو ادا کرنے کی توفیق عطا فرمائے۔ ہم سب کا خاتمہ خیر پر، ایمان پر اور آل محمد کی محبت پر فرمائے۔ اللہم صل علی محمد وآل محمد۔